आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बादल माथि सवारी भई
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको नाममा तपाईँ सबैलाई मेरो नमस्कार अनि जय मसीह। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहान 18 अध्याय 15 पददेखि 40 पदबाट अध्ययन गर्नेछौ। अघिल्लो दिनमा हामीले युहान 18 अध्याय 1 14 पदसम्म अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं गेतसमुनीको बगैंचामा येशु प्रभुको गिरफ्तार हुन्छ र हन्नासको अगाडि उहाँको जाँच पड़ताल गरिन्दछ। आज हामी अगाडि युहान 18 अध्याय 15 40 सम्मबाट अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ सिमोन पत्रुसको इन्कार, या सिमोन पत्रुसले इन्कार गर्दछ। युहान 18 अध्याय 15 पदमा भनिएको छ, सिमोन पत्रुस र येशुका अर्का एकजना चेला येशुको पछि लागे। ती अर्का चाहिँ चेला प्रधान पुजारीका चिनारू थिए र येशुसँगै प्रधान पुजारीको आँगनमा पसे। सम्भव त्यहाँ उल्लेखित अर्को एकजना चेला चाहिँ युहना स्वयं थिए, जो प्रधान पुजारीका चिन्हहरू थिए र तिनीसँग प्रधान पुजारीको चोकमा पस्ने प्रवेश अधिकार थिए। निश्चय नै तिनले आफूसँग कसैलाई त्यहाँ भित्र ल्याउन सक्थे। म तपाईँले यो देखेको चाहन्छु कि निश्चय नै युहना ती समूहमा परिचित थिए र युहना त्यहाँ जाने कुनै परीक्षा थिएन, तर सिमोन पत्रुसको निम्ति त्यहाँ जाने काम अति नै अभाग्यवश कुरा थियो। तिनी बाहिर उभिरहेका थिए जब युहानाले भित्री चोकमा आउन तिनको निम्ति अनुमति पाए। कयफाको चोकमा यो सानो खेल ठट्टाको तपाईँले देखेको म चाहन्छु। 16 पदमा भनिएको छ, तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्का चाहिँ चेलाले, जो प्रधान पुजारीका चिनारू थिए, बाहिर निस्केर ढोकामा बस्ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्याए। युहानासँग प्रवेश अधिकार थियो, तर पत्रुस चाहिँ गरीब मछुवारा थिए, जसलाई कसैले पनि जान्दैनथे, चिन्दैनथे, र तिनी भित्र जान सक्दैनन् पनि। युहाना बाहिर निस्केर ढोकामा पालो बस्ने स्त्रीलाई भनेर पत्रुसलाई भित्र ल्याए। हेर्नुहोस्, युहाना त्यहाँ थिए, तर सिमोन पत्रुस त्यस समूहमा अघि कहिले गएका थिएनन्। पत्रुससँग ठूलो मुख छ र तिनीसँग सधैँ केही न केही बोलिरहने, बकबक गरिरहने कुराहरू हुन्छन्। यो कुराको याद राखौं कि अरू सुसमाचारले हामीलाई भन्दछ, नोकर्नी केटीले उसलाई गलिलियन हुँ भनी छुट्याउन सके, किनभने तिनको बोलीले आफैलाई धोका दिँदछ। तिनी अति नै धेरै बकबक बोलिरहने व्यक्ति थिए र त्यो सानो केटीको सानो मुस्लोले प्रभुलाई इन्कार गर्न, अस्वीकार गर्न उसलाई लगाउँदछ। अनि हामी पढ्दछौ 17 पदमा भनिएको छ, तब ढोकामा बस्ने त्यस ठिटीले पत्रुसलाई भनी, के तिमी पनि यस मानिसका चेलाहरू मध्ये एकजना हौ? तिनले भने, म होइन। हेर्नुहोस्, तिनी जान्दछन् कि येशुका चेलाहरू छन् र अनुमान गर्दछन् कि तिनीहरू मध्ये पत्रुस एक हुन्। जब तिनी ढोकाबाट भित्र छिर्न लागेको बेला त्यस केटीले पत्रुससँग यो प्रश्न सोधिन्, के तिमी पनि यस मानिसका चेलाहरू मध्ये एउटा हौ? तिनी भन्छन्, म त होइन। त्यसपछि अगाडि भित्र जान्छन्। 18 पदमा भनिएको छ, त्यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्रो ताप्दै उभिरहेका थिए, किनभने जाडो थियो, अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्न लागे। यसपछि हामी देख्छौ प्रभु येशुको प्रधान पुजारीको अगाडि जाँच पड़ताल। 19-21 पद, अब प्रधान पुजारीले येशुलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे। येशुले तिनलाई जवाब दिनुभयो, मैले संसारलाई खुलमखुला भनेको छु, मैले सधैँ सभाघरमा र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सधैँ यहुदीहरू भेला हुन्छन्। मैले गुप्तमा केही भनेको छैन। मलाई किन सोध्नुहुन्छ? मैले तिनीहरूलाई के भने सो सुन्नेहरूलाई नै सोध्नुहोस्। मैले भनेका कुराहरू तिनीहरूलाई थाहा छ। दृश्य पछाडि प्रभु येशुको जाँच पड़तालतिर सर्दछ। यो कुरा याद राखौ, प्रभु येशुको प्रतिष्ठा। 22-23 पदमा, येशुले यी कुरा भन्नुहुँदा नजिकमा उभिएका पहरेदार मध्ये एकजनाले येशु भन्दै येशुलाई थप्पड लायो। के प्रधान पुजारीलाई यसरी जवाब दिन्छस्? येशूले त्यसलाई भन्नुभयो, मैले बेठिक भनेको भए त्यसको गवाही देऊ, तर यदि मैले ठिक भनेको हो भने मलाई किन हिर्काउँछौ? मित्र, उहाँ आफै स्वयं तपाई र मेरो पापको लागि मर्न आफैलाई अर्पण गरिरहनु भएको छ। तर उहाँ तिनीहरूको ध्यान आकर्षण यस तथ्यमा खिच्नुहुन्छ कि तिनीहरू जे गरिरहेका छन् त्यो अवैधिक, गैर कानूनी र मूसाको व्यवस्थाको विपरीतको कुरा छ। उहाँले खराब गर्नुभएको कुराले तिनीहरूसँग गवाही छैन, प्रमाण छैन, तैपनि तिनीहरूले उहाँलाई हिर्काए। तिनीहरू नै एक थिए जसले व्यवस्था उल्लंघन गरिरहेका थिए, तोडिरहेका थिए। 24 पदमा, तब हन्नासले उहाँलाई बाहिरकै अवस्थामा प्रधान पुजारी कैफाया कहाँ पठाए। मित्र, युहन्नाले यस सानो पदलाई यहाँ हामीलाई फेरि यो भन्नलाई राख्छन् कि हन्नास नै त्यो व्यक्ति थिए जसले उहाँलाई बाँधे। हन्नास नै एक थिए जसले षड्यन्त्र रचे र यी सबै राक्षसी गुप्त योजना बनाए। हामी देख्छौ सिमोन पत्रुसको दोस्रो इन्कार 25-27 पदमा भनिएको छ, सिमोन पत्रुस उभिएर आगो ताप्दै थिए। तिनीहरूले तिनलाई भने, के उनका चेलाहरू मध्ये एकजना तिमी पनि होइनौ? तिनले इन्कार गरेर भने, म होइन। प्रधान पुजारीका कमाराहरू मध्ये एकजना जसका नातेदारको कान पत्रुसले काटेका थिए त्यसले सोध्यो, के मैले तिमीलाई तिनीसँग बगैंचामा देखिन? र तब फेरि पत्रुसले इन्कार गरे अनि तुरन्तै भाली बास्यो। हामी अरू सुसमाचारहरूबाट सिक्छौ कि कसरी पत्रुस बाहिर गएर डाको छोडेर रोए। म सोच्दछु तिनले हाम्रो प्रभुको कुटेको रगतै रगत भएको कुरूप पारेको अनुहारको झलकहरू देखे, उहाँले तिनलाई हेरिरहेको याद गरे अनि त्यही बेला तिनी बाहिर गएर सानो बच्चा जस्तै रोए, धुरुधुरु रोए। तिनले आफ्नो प्रभुलाई इन्कार गरेथे, तर परमेश्वरलाई धन्यवाद होस्, प्रभु तिनको निम्ति मर्न आफ्नो बाटोमा हुनुहुन्थ्यो। हामी सबैको निम्ति मर्न आफ्नो बाटोमा हुनुहुन्थ्यो र तिनलाई पहिले भनिसक्नु भएको थियो, विशेष गरेर पत्रुसलाई, कि तिनले प्रार्थना गर्नुभयो ताकि पत्रुसको विश्वास ढल्न नसकोस्। मित्र, किन यो सिमोन पत्रुस जसले यहुदाले जस्तै अति नै ठूलो भूल गरे तापनि प्रभु कहाँ फेरि फर्कन सके? किनभने तिनी परमेश्वरका सन्तान थिए र तिनले गरेको जे जति भूलहरू तिनलाई थाहा भयो। तब तिनको हृदय छिया छिया भयो, तिनको हृदय फुटेर आयो, तिनी धुरुधुरु रोए, जुन पश्चाताप थियो। परमेश्वरको सन्तान परमेश्वरबाट टाढा जान सक्छ, तर परमेश्वर तिनीबाट टाढा हुन कहिले पनि सक्नुहुन्न। प्रभुले पत्रुसलाई कहिले भन्नु भएन, म दुखी छु तिमीले मलाई धोका दिएकोले, म तिमीलाई कति पनि प्रयोग गर्न सक्दिन। उहाँले यो भन्नुभएन, बरु उहाँ आफ्नो पुनरुत्थानपछि पत्रुस कहाँ व्यक्तिगत रूपमा प्रकट हुनुभयो र उहाँले पेन्टिकोसको दिनमा पहिले सन्देश प्रचार गर्न पत्रुसलाई चुन्नुभयो र एकै दिनमा 3,000 आत्माहरू प्रभुमा ल्याउनलाई प्रयोग गर्नुभयो। परमेश्वरलाई धन्यवाद होस्, यस्ता उद्धारकर्ता र प्रभुको लागि उहाँले सधैँ तपाईँलाई फेरि लिनुहुन्छ, ग्रहण गर्नुहुन्छ जब पश्चातापी हृदय लिएर उहाँ कहाँ हामी आउँछौ। त्यसपछि हामी देख्दछौ पिलातसको अगाडि जाँच पड़ताल येशूको हुन्छ। 28 पदमा, तब तिनीहरूले येशूलाई कैयफाको घरबाट महलतिर लगे। यति बेला बिहान पक थियो, बिटुल लिएर निस्तार चाडको भोज खान पाउँदैनौ भन्ने डरले तिनीहरू महलभित्र पसेनन्। यहाँ हामी देख्छौ धर्म र येशू ख्रिष्टको व्यक्ति। यहाँ एकजना हुनुहुन्छ जो निस्तार चाडको परिपूर्ण गर्ने पूरा गर्न आउनु भएको छ, उहाँ क्रूसमा मर्न आउनु भएको छ, किनभने तिनीहरू उहाँको विरूद्ध मृत्युदण्ड ल्याइरहेका छन्। तर तिनीहरू निस्तार चाड खान चाहेकोले गर्दा यी मानिसहरू इन्साफ गर्ने महलभित्र पस्ने छैनन्। यसले तिनीहरूलाई दूषण गर्नेछ, अपवित्र गर्नेछ, तिनीहरू यो गर्ने छैनन्। ओ, तिनीहरू अति नै धेरै आत्मिक धार्मिक बनिरहेका छन्, जबकि तिनीहरू त्यस जनको मृत्युको गुप्त योजना गरिरहेका छन् जो निस्तार चाडको परिपूर्णता हो। मित्र, के यस कुराले तपाईंलाई आफ्नो हृदयको गहिरेर विचार गर्न लगाउँदैन? तपाईँ खाली धार्मिक मात्र हुनुहुन्छ या तपाईँ प्रभु येशु ख्रिष्टमा जोडिनु भएको छ, उहाँको संगतिमा हुनुभएको छ? यहाँ हेर्नलाई अर्को चाखलाग्दो खेल छ। यहुदीहरू इन्साफ गर्ने महलभित्र पस्न इन्कार गरे, कति पनि जाने छैनन्, किनकि तिनीहरू त्यहाँ गए दूषण हुनेछन्, अपवित्र हुनेछन् भनेर सोच्दथे। तर तिनीहरूले येशूलाई जाँच गर्न इन्साफ गर्ने महलभित्र ल्याए। उही समयमा यस नाटकमा दृश्यको परिवर्तन छ। दृश्य यस प्रकार छ, बाहिरबाट भित्र, भित्रबाट बाहिर। यसको हेर्नुहोस् 29 पदमा देख्छौ,
पिलातस तिनीहरू कहाँ बाहिर निस्के। अनि 33 पदमा देख्छौ पिलातस फेरि महलभित्र पसे। अनि 38 पदमा देख्छौ अनि यो भनेर फेरि उनले यहुदीहरू कहाँ बाहिर निस्केर तिनीहरूलाई भने, मतलब यहुदीहरूलाई भने। 19 अध्यायको 1 पदमा तब पिलातसले येशूलाई लगेर कोरा लगाए। अनि 19 अध्यायको 4 पदमा देख्छौ पिलातसले बाहिर निस्केर तिनीहरूलाई भने। योहना 19 अध्यायको 9 पदमा देख्छौ पिलातस फेरि महलभित्र पसेर येशूलाई भने। अनि 19 को 13 पदमा देख्छौ पिलातसले येशूलाई बाहिर ल्याए। अमित्र, वास्तवमा पिलातस यरूशलेम कति पनि मन पराउँदैनथे। तिनले कैसरिया भन्ने जग्गा मन पराउँथे जुन समुद्रको तटमा स्थित थियो र यससँग सुन्दर समुद्र किनार थियो। चाडको अवधिमा तिनी कैसरियाबाट यरूशलेम आउँथे आफूसँग सेनाहरू लिएर, जबकि तिनी रोमी राज्यपाल भएकोले त्यस समयमा शान्तिको अवस्था कायम राख्न तिनी जवाबदेही थिए, किनकि त्यस समयमा सारा संसारबाट यहुदीहरू यरूशलेममा भेला हुन्थे। त्यही नै कारण यस समयमा तिनी यरूशलेममा थिए। अनि 29 32 पदमा हामी पढ्छौ यसकारण तिनीहरू कहाँ बाहिर निस्केर पिलातसले भने, यस मानिसको विरूद्धमा तिमीहरू के अभियोग लाउँछौ? तिनीहरूले उहाँलाई भने, यदि यो मानिस अपराधी नभए हामी त्यसलाई तपाईँ कहाँ सुम्पिने थिएनौ। पिलातसले तिनीहरूलाई भने, तिमीहरू यिनलाई लैजाऊ र तिमीहरूको आफ्नै व्यवस्था बमोजिम यिनको इन्साफ गर। यहुदीहरूले उनलाई भने, कुनै मानिसलाई प्राण दण्ड दिने अधिकार हामीसँग छैन। उहाँको मृत्यु कुन रीतिले हुनेछ त्यसको संकेत दिएर उहाँले भन्नुभएको वचन पूर्ण होस् भनेर यसो भएको थियो। पिलातसले थाहा पाउँछन् कि केही कुरा निश्चय नै गडबड छ र तिनी यस फन्दाबाट आफैलाई मुक्त गर्न कोशिश गर्छन्। पिलातस ती यहुदीहरूलाई भन्छन्, तिमीहरू यिनलाई लैजाऊ र तिमीहरूको आफ्नै व्यवस्था बमोजिम यिनको इन्साफ गर। तिनले बुझ्न सकिनन् कि त्यहाँ के भइरहेको छ। समस्या यो थियो कि यिनीहरू येशूलाई मृत्युदण्ड दिएको चाहन्थे, तर यो कुराको पनि स्वीकार गरे कि जबकि तिनीहरू मृत्युदण्ड दिन सक्ने अधिकारी नभएकोले गर्दा यो तिनीहरू गर्न सक्दैनन्। युहानले हामीलाई भन्छन् कि जुन कुरा येशूले अगमबाडी गर्नुभएको थियो यसले परिपूर्ण गरिदियो, पूरा गरिदियो। उहाँले चेलाहरूलाई भन्नुभएको थियो कि यहुदी धार्मिक अगुवाहरूले मृत्युदण्डको योग्य ठहराउनेछन् र उहाँलाई अन्य जातिको हातमा सुम्पिदिनेछन्। उहाँले यो केही महिना पहिले अगमबाडी गर्नुभएको थियो र अहिले यहाँ उहाँको मृत्युदण्ड चाहिने धार्मिक शासकहरूले अन्य जाति रोम प्रतिनिधि पिलातस कहाँ ल्याएका छन्। यदि यहुदीहरूले येशूलाई लगेर आफ्नै व्यवस्था अनुसार मृत्युदण्ड दिएको भए उहाँलाई ढुङ्गाले हानेर मारिनु हुनेथ्यो। भजन संग्रह 22 अध्यायमा पढ्नुहोस् र यो कुराको ध्यान दिनुहोस्, यसले पत्थरद्वारा ढुङ्गाद्वारा प्रहारको मृत्युको उल्लेख गर्दछ या क्रुसद्वाराको मृत्युको उल्लेख गर्दछ। यो स्पष्ट छ कि यसले क्रुसद्वाराको मृत्युको वर्णन गर्दछ। अनि यो कुराको याद राखौं कि क्रुसद्वारा मृत्युदण्ड दिनेहरू खालि रोमीहरू थिए। येशू रोमीहरूको हातमा पुरानो नियमको अगमबाडी पूरा गर्न सुम्पिनु परेको थियो। अनि 33-35 पदमा भनिएको छ, पिलातस फेरि महलभित्र पसे र उनले येशूलाई बोलाएर भने, तिमी यहुदीहरूका राजा हो। येशूले जवाब दिनुभयो, तपाईँ आफै येशू भन्नुहुन्छ वा मेरो विषयमा तपाईँलाई अरू कसैले भने? पिलातसले जवाब दिए, के म यहुदी हुँ र तिम्रै जाति र मुख्य पुजारीले तिमीलाई मेरो हातमा सुम्पिदिए, तिमीले के गर्यो? जब पिलातसले यहुदाका राजा हौ भनी येशूलाई सोधे, तब येशूले पिलातसलाई तर्कसंगत प्रश्न सोध्नुभयो, कहाँबाट यसको प्रमाण तिनले पाए? पिलातसले उपहास भावमा भने कि यहुदीहरूले त्यो अभियोग वा दोष ल्याएका थिए। अहिले येशू यस मानिसको हृदयलाई अपील गर्नुहुन्छ। येशू तिनीसँग व्यवहार गरिरहनु भएको छ। पिलातस अक्क न बक्क भए। तिनले विश्वास गर्न सकेनन् कि यहुदीको राजाको रूपमा दावी गरिरहने कोही व्यक्ति त्यहाँ थिए र त्यस्ता अभियोग त्यस्तो दोष लगाउने यिनीहरूसँग त्यस्तो आँट वास्तवमा सब झूठ हो भन्ने कुरा उसलाई राम्ररी थाहा थियो। पिलातसलाई राम्ररी थाहा थियो र तिनी येशूलाई सहायता गर्न चाहन्छन्। तिनी येशूसँग महलभित्र छन् र यहुदीहरू चाहिँ बाहिर पर्खिरहेका छन् किनभने तिनीहरू महलभित्र गएर आफैलाई दूषण गर्न अपवित्र गर्न चाहँदैनन्। पिलातस खुशी हुने थिए यदि येशूले खालि यही कुरा भने कि उहाँ राजा होइन, र त्यसले पिलातसलाई यो बेकारको फन्दाको घाटो फुकाउन सजिलो पार्ने थियो। हजुर, जाँचमा को छ, पिलातस कि येशू? 36 पदमा भनिएको छ, येशूले जवाब दिनुभयो, मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्ने थिए र म यहुदीहरूको हातमा पर्ने थिएन। मेरो राज्य यस संसारको होइन। उहाँ भनिरहनु भएको छैन कि उहाँको राज्य कुनै दिन पृथ्वीमा हुन गइरहेको छ, किनकि उहाँ प्रभुका प्रभु, राजाको राजाको रूपमा शासन गर्न गइरहनु भएको छ। मित्र, यो शास्त्रले बताउँछ। तर उहाँको राज्य यो संसार प्रणाली हुन गइरहेको छैन, यो राजनीतिकहरूमा निर्मित राज्य हुने छैन, यो संसारिक कार्यवाहीद्वारा आउने छैन। येशु कुनै पार्टीद्वारा राजाको रूपमा निर्वाचित हुनुहुने छैन। यो राज्य युद्ध, षड्यन्त्र, दंगाद्वारा बन्न गइरहेको छैन। पिलातस स्वयं नै दुष्ट राजनीतिज्ञ थिए र यसरी आफ्नो यो ओधामा आए थिए। तिनले यहुदीहरूलाई घृणा गर्दथे, तर तिनीहरूलाई बाधा दिन तिनी डराए, किनभने तिनलाई आफ्नो ओहदा गुमाउने डर थियो। तर येशु कुनै राजनीतिक सहारामा वा कुनै बल, शक्ति, तागतको भरमा आफ्नो राज्यमा आउनुहुने छैन। येशुले भन्नुभयो 36 पदमा, येशुले जवाब दिनुभयो, मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्ने थिए र म यहुदीहरूको हातमा पर्ने थिइन, तर मेरो राज्य यस संसारको होइन। उहाँले आफूलाई आक्रमण गर्ने र दोष लगाउनेहरूको कति पनि विरोध गरिरहनु भएको छैन। पत्रुसले उहाँलाई बचाउन कोसिस गरे, तर येशुले तिनलाई आफ्नो तरवार म्यानमै राख्न भन्नुभयो। उहाँ आफ्नो राज्य वर्तमान राजनीतिक प्रणालीबाट बनाइरहनु भएको छैन। मित्र, मण्डलीले उहाँको राज्य बनाउन सक्दैन। बाइबलले स्पष्ट रूपले हामीलाई सिकाउँछ, यस वर्तमान युगमा ख्रिष्टले आफ्नो नाउँको लागि मानिसहरू भेला गरिरहनु भएको छ। मित्र, त्यहाँ बोलाइएका जनहरू वा मण्डलीहरू छन्। तिनीहरू संसारबाट संसारमै रहन बोलाइएका छन्, तर तिनीहरू संसारको चाहिँ होइनन्। त्यो समय आउनेछ जब प्रभुले संसारबाट मण्डलीलाई पूर्ण रूपमा हटाउनुहुनेछ। त्यसपछि जब ख्रिष्ट आफ्नो राज्यमा आउनुहुन्छ, उहाँले यसको स्थापन गर्नुहुनेछ। 37 पदमा भनिएको छ, पिलातसले उहाँलाई सोधे, के तिमी राजा नै हो त? येशूले जवाब दिनुभयो, म राजा हुँ भनी तपाईँ नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ त्यसले मेरो स्वर सुन्छ। पिलातस निश्चय नै यस पोइन्टमा, यस बिन्दुमा अन्यलमा परेका छन्। येशू अझैसम्म मानिससँग आग्रह गरिरहनु भएको छ। उहाँले उसलाई भन्नुहुन्छ कि उहाँको राज्यको मूलभूत सत्य हो। भजन संग्रह 45:1-4 उल्लेखित कुरालाई सुन्नुहोस्। राजाको विषयमा लिएर रचेका कुराहरू म बोल्दछु, मेरो जिब्रो सिपालु लेखकको कलाम जस्तै छ। तिमी मानिसको सन्तान भन्दा परम सुन्दर छौ, तिम्रो ओठ अनुग्रहले भरपूर्ण भएको छ, यसकारण परमेश्वरले तिमीलाई सदाको निम्ति आशिष दिनुभएको छ। हे वीर, तिम्रो प्रताप र महामहिमा साथ तिम्रो तरवार आफ्नो कम्मरमा भिर, अनि सत्यता, नम्रता र धार्मिकताको निम्ति तिम्रो महामहिमा सफलता साथ सवारी गर। अनि 38 पदमा हामी पढ्छौं, पिलातसले उहाँलाई सोधे, सत्य के हो? यति भनेर उनी यहुदीहरू कहाँ बाहिर निस्केर गए र तिनीहरूलाई भने, म यिनमा केही दोष भेटाउँदिन। के पिलातस सबै थोकमा दोष देख्ने व्यक्ति थिए? के तिनी खाली अन्यलमा मात्र परेका थिए? तिनी प्रभु येशूको उपस्थितिमा उभिएका थिए, जो बाटो, सत्य र जीवन हुनुहुन्थ्यो र हुनुहुन्छ। युहानले पछिबाट आफ्नो सुसमाचारमा हामीलाई भन्छन् कि तिनले यी सबै कुरा यस कारणले लेखे ताकि हामी विश्वास गर्न सकौं येशू ख्रिष्ट र परमेश्वरको पुत्र हुनुहुन्छ। मित्र, के तपाईँ सोध्नुहुन्छ सत्य के हो? के उहाँ तपाईँको निम्ति सत्य हुनुहुन्छ? के उहाँमा तपाईँले वास्तविकताको सामना गर्नुभएको छ? फेरि पिलातसले येशूलाई बाहिर लगे, घोषणा गरे, मैले तिनमा कुनै दोष भेटाउँदिन। 39 र 40 पदमा भनिएको छ, इस्टार चाडमा एकजनालाई मैले तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको प्रथा छ, त के तिमीहरू चाहन्छौ कि यहुदीहरूका राजालाई छोडिदेऊ? तर तिनीहरू फेरि येशू भन्दै कराए, यसलाई होइन तर बराब्बालाई। बराब्बा चाहिँ डाकु थियो। जब पिलातसले थाहा पाए कि येशू निर्दोष हुनुहुन्छ, तब येशूलाई छुटकारा दिए हुन्थ्यो भनेर पिलातसले भीड़लाई सुझाव दिए। हरेक निष्ठा चाडको बेलामा यहुदीसँग मित्रताको चिन्हको रूपमा एउटै कैदी छुटकारा दिने रोमी बडा हाकिमको चलन थियो, तर मुख्य पुजारीको प्रभाव मुनि परेर भीड़ले बरू बरब्बा नभएको अर्को कैदीलाई छुटकारा दिनु भनी माग गरे। युहाना भन्छन् कि बरब्बा एउटा डाकु अर्थात अपराधी थियो। बरब्बा रोमीहरूको विरूद्धमा राजद्रोह गरेर एउटा अगुवा भएका थिए। पिलातसले सोच्न त के सपनामा पनि देखेका थिएनन् कि धार्मिक अगुवाहरूले यहुदीहरूलाई बरब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन उक्साउनेछन्, किनकि यी दुई बीच अति नै महान भिन्नता थियो। बाइबलले यो स्पष्ट पार्दछ कि पिलातसलाई यो कुराको निश्चय भयो कि येशु ख्रिष्ट निर्दोष मानिस हुनुहुन्थ्यो। मती 27 को 18 पदमा हामी देख्छौ कि तिनीहरूले उहाँलाई डहाले नै सुम्पिएका हुन् भनी तिनले थाहा पाएका थिए। मती 27 को 24 पदमा हामी देख्छौ पिलातसले भने, म यस धार्मिक मानिसको रगतदेखि निर्दोष छु। मर्कुस 15 को 10 पदले भन्छ, किनकि डहाले गर्दा मुख्य पुजारीहरूले उहाँलाई सुम्पिएका हुन् भनी उनले थाहा पाएका थिए। लुका 23 अध्यायको 20 पदले भन्छ, येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए। लुका 23 अध्यायको 22 पदले भन्छ, मैले त तिनमा मृत्यु लायकको केही कारण भेटाइन। अनि युहान्ना 18 को 38 पदले भन्छ, म यिनमा केही दोष भेटाउँदैन। अनि युहान्नाको 12 पदले भन्छ, 19 को 12 पदले, यतिमा पिलातसले उहाँलाई छोडिदिने खोजे। यी तमाम कुरा पश्चात पनि पिलातससँग उहाँलाई छोड्न साहस थिएन। हुन त यो सबै परमेश्वरको योजनाको अन्तर्गतको कुरा थियो कि कसै गरी सारा संसारको पापको उद्धारको लागि उहाँ मारिन नै आवश्यकता थियो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।